8:30 PM.
इस दिनेश खबर का साथमा
मेटलाइफ तपाईं सँगै जीवनमा अघि बढ्दै
पश्चिमको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै लम्कीको जनता एफएम र चामको रेडियो चामबाटकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। टोकन प्रणाली लागू भएको दुई दिनमै जिल्ला मालपोत कार्यालय कैलालीमा टोकन समेत खरिद बिक्री सुरु। बिचौलियाले कार्यालय बन्द भएपछि टोकन बिक्री गर्ने गरेको सेवाग्राहीको गुनासो। राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्ग अन्तर्गत सुदूरपश्चिम प्रदेशमा 20 किलोमिटर सडक मात्रै कालो पत्रे गर्न बाँकी, चैतभित्र निर्माण सम्पन्न गर्ने दावी। पहाडी जिल्लामा पनि आर्थिक गतिविधि बढ्ने अपेक्षा। 12 वर्षमा 13 किलोमिटर नहर निर्माण भएको महाकाली सिंचाई योजनाको निर्माणमा बजेट अभाव। 6 प्याकेजमा निर्माणको काम भइरहँदा पनि वन र जग्गाको विवाद समेत टुङ्गिन सकेन। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको 1 वर्ष सम्भाव्यता अध्ययनमै बित्यो। दाउरा र जडीबुडी उत्पादन मुख्य उपलब्धि। वन क्षेत्रको सही सदुपयोग गर्न सके समृद्धि सम्भव। र 31 वर्ष अघि शिलान्यास भएको सहजपुर बोक्टान सडक कालोपत्रको प्रधानमन्त्री ओलीद्वारा फेरि शिलान्यास। प्रधानमन्त्री ओलीले भोलि सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने।
काष्ठमाण्डव ब्रिज कोर्सको बहार, हात हातमा स्कलरसिपको बम्पर उपहार।
काष्ठमाण्डव ब्रिज कोर्स अब धनगढीमा।
ब्रिज कोर्स इन्ट्रान्स प्रिपरेसन, प्लस टू साइन्स म्यानेजमेन्ट, सिटिभिटी प्रिपरेसन, ए लेभल आइएससी एजी, स्टाफ नर्स एचए ल्याब, एएनएम सिएमए फरेस्ट्री, ओभरसियर फार्मेसी।
कक्षा सञ्चालन चैत 25 गतेबाट।
साथै ब्याचलर लेभलका विशेष ट्युसन क्लासका साथमा कम्प्युटर क्लासेसहरू। काष्ठमाण्डव एकेडेमी प्राइभेट लिमिटेड, धनगढी 1 नैनादेवी रोड, कैलाली। फोन नम्बर 091-520-366, मोबाइल 98485-47864 र 98006-72-74-14।
वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रोजन पोखरेल, पब्लिक हेल्थ केयर फार्मेसी धनगढीमा आउने बारे सूचना। दर, त्रास, अनिन्द्रा, डिप्रेसन, माइग्रेन, रिस, चिन्ता, निराशा, इच्छा शक्तिको कमी, आलस्यता, कुलत, नशालु पदार्थको सेवन, स्मरण शक्तिको कमी, तनाव, टाउको दुखाइ, नकारात्मक विचार आइराख्ने, एउटै कुरालाई धेरै सोचिराख्ने, काममा जोश जाँगर नआउने, आत्मविश्वासको कमी, उत्साहहीनता, अपराध बोध, आत्मग्लानी आदि मानसिक समस्या छन् भने वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ न्युरो हस्पिटल बाँसबारीमा कार्यरत डाक्टर रोजन पोखरेलसँग चेक जाँच गरी समयमै स्वास्थ्य लाभ लिनुहोस्। वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ
डाक्टर आउने मिति प्रत्येक महिनाको दोस्रो शनिबार र आइतबार।
पब्लिक हेल्थ केयर फार्मेसी, सेती अञ्चल अस्पताल नजिकै, चौधरी बुक डिपो लाइन, धनगढी, कैलाली। मोबाइल नम्बर 98-48-42-41-21, 98-12-40-0-127 र 98-48-44-24-76।
दिनेश खबर अब विस्तारमा। 31 वर्ष अघि शिलान्यास भएको सडकको कालोपत्रेका लागि फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ। सहजपुर बोक्टान सडकको आज प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शिलान्यास गर्नुभएको हो। डोटीको बिपिनगरमा सडकको कालोपत्रेको प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो। सो सडक निर्माणका लागि 2044 सालमा तत्कालीन जिल्ला पञ्चायतका सभापति तथा अहिलेको प्रदेशसभा सदस्य भरत खड्काले शिलान्यास गर्नुभएको थियो। आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले डोटीको सडक शिलान्यास भएका क्षेत्रका अन्य समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो। सडकसँगै अन्य मागहरू पनि ज्ञापन पत्र मार्फत बुझाएकाले ती ज्ञापन पत्रमा लेखिएका माग पनि पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो। यसअघि प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्री मन्त्रीहरू प्रदेशसभा सदस्यले धनगढी विमानस्थलमा स्वागत गरेका थिए। यस्तै प्रधानमन्त्री ओलीले डडेलधुराको स्याउलीमा बनेको चमेलिया जलविद्युत आयोजनाको सब स्टेसन पनि आज उद्घाटन गर्नुभएको छ। यस्तै प्रधानमन्त्री ओलीले बुधबार सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान 9 बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेशसभामा तयारी गरिएको छ भने सम्बोधनको तयारी पनि पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले भोलि नै धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा उहाँसँगै पूर्व प्रधानमन्त्री तथा नेकपाका अर्खा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताको पनि सहभागिता रहने नेकपा सुदूरपश्चिमले जनाएको छ। जिल्ला मालपोत कार्यालय कैलालीमा आइतबारदेखि टोकन प्रणालीको सुरुवात भएको दोस्रो दिनदेखि नै टोकनको खरिद बिक्री सुरु भएको छ। जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीलाई लामो समय लाइनमा बस्नुपर्ने झन्झट भएको भन्दै लामो रस्साकसीपछि टोकन प्रणाली सुरु गरिएको थियो। टोकन प्रणालीको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले तामझामका साथ उद्घाटन गर्नुभएको थियो, तर टोकन नै बिचौलियाले कब्जा गरेका छन्। उनीहरूले टोकन कार्ड पनि कमाइखाने माध्यम बनाएका छन्। बिहानदेखि टोकनका लागि लाइनमा बसेकाले टोकन नपाउने तर मोल मोलाइमा रकम तिर्न सक्नेले तुरुन्तै टोकन पाउने गरेको आरोप सेवाग्राहीको छ। सुनौ सहकर्मी कमल साउदको रिपोर्ट।
डोटीका एकजना सेवाग्राही जमिन खरिदपछि नामसारीको काम नभएपछि उहाँ मालपोत कार्यालय धाइरहनु भएको थियो। 3-4 दिनसम्म काम भएको थिएन, उहाँलाई हैरान भएको थियो। सोमबार साँझ 5 बजेपछि पनि उहाँ जिल्ला मालपोत कार्यालयमा रहनु भएको थियो। साँझ 5 बजे एकजना बिचौलियाले उहाँलाई बोलाएर टोकन आवश्यक भए रकम दिन आग्रह गरे। नयाँ प्रणालीको बारेमा जानकारी नभएका ती सेवाग्राहीले बिचौलियालाई रकम दिन तयार भए। मङ्गलबार काम हुने गरी उहाँले सोमबार साँझ नै टोकन खरिद गर्नुभयो। यो एउटा प्रतिनिधि घटना मात्र हो। मालपोत कार्यालयमा टोकन नै खरिद बिक्री हुन थालेको छ। टोकनका लागि मालपोत कार्यालयमा रहेका बिचौलियाहरूलाई सेवाग्राहीले ठुलो रकम दिनु परिरहेको छ। नयाँ प्रविधि कम्प्युटर र टोकन मालपोत कार्यालयमा लागू भएको छ, तर सेवाग्राहीका गुनासा परिवर्तन हुन सकेको छैन भने हरेक काममा रकम दिनुपर्ने बाध्यता पनि हटेको छैन। कार्यालयबाट दिने सेवाहरू छिटो र छरितो बनाउने उद्देश्यले मालपोत कार्यालयमा सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले टोकन प्रणालीको सुरुवात तामझामका साथ गर्नुभएको थियो। तर सेवाग्राहीलाई सहजताका लागि कार्यालयले दिनुपर्ने टोकन भनी बिचौलियाले बिक्री वितरण गर्ने गरेका छन्। उनीहरूले मालपोतका कर्मचारीहरूलाई पनि मिलाएर साँझ कार्यालय बन्द भएपछि दोस्रो दिनका लागि टोकन बिक्री गर्ने गरेका हुन्। मालपोत कार्यालयको हाताभित्र लेखापढी व्यवसाय सञ्चालन हुँदै आएको छ। लेखापढी व्यवसायीहरू फाइलहरू बोकेर सिधै कार्यालय प्रमुखसम्म पुग्ने गर्दछन्। मङ्गलबार मात्र मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत ठाकुर प्रसाद सिगदेल कार्यालयको कम्प्युटर शाखामा रहनु भएको थियो। त्यहाँ एकजना बिचौलिया फाइल बोकेर भित्र नै जानु भएको थियो। बाहिर सेवाग्राही हातमा टोकन लिएर लाइनमा बसिरहेका थिए। टोकन बिक्री हुने बारेमा कार्यालय प्रमुख सिगदेलको भनाइ भने यस्तो छ।
सिस्टम हाम्रो लागि अलिक नयाँ छ, थप 2 जना कम्प्युटर चाहे कम्प्युटर अफिसर 2 जना थपिएका छन्। सफ्टवेयरबाट 2 जना थपिनु भएको छ, 6 जना हुन्छ। अब काम छिटो हुन्छ, टोकन चाहिँ लाइनमा लाग्छन्। लाइनमा लागेपछि लाइनको आधारमा टोकन वितरण हुन्छ।
बिचौलियाहरूलाई त विशेष गरेर गर्नु भएन, साझा वितरण हुन्छ
हुँदैन, त्यस्तो हुँदैन। तपाईँ आएर हेर्नु न, मेन्टेन गर्नु न। आफै मेन्टेन गर्नु सक्नुहुन्छ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद, धनगढी।
नेपाल भारत गोरीफण्ट नाकामा मङ्गलबार आउजाउ सहज भएको छ। भारतीय एसएसबीले सोमबार दिउँसोको देखि आवजावत गर्दा परिचयपत्र माग्न थाले पनि गोरीफन्टा नाकामा तनाव भएको थियो। आज पनि निर्बाध रूपमा आवजावत गर्न दिएको राजस्व तथा भन्सार सुरक्षा गुल्म हेडक्वार्टर नम्बर 53 का सशस्त्र प्रहरी नायक उपरीक्षक देवबहादुर चन्दले बताउनु भयो। हिजो दिउँसोदेखि आवजावतमा रोक लगाएपछि धेरै नेपाली अलपत्र परेका थिए। उनीहरूलाई नेपाल प्रहरी सशस्त्र प्रहरीले एसएसबीसँग सहमति आपसी समझदारी गर्दै साँझ गन्तव्य पठाएको थियो। एसएसबीका अनुसार भारतको मथुरा जाने बसको टिकट काट्दै आएका धनगढीका मिलन परियार र टङ्क पोखरेल आइतबार गोरीफन्टा नाका भएर जान खोज्दा मोटरसाइकल कागजपत्र नभएको भन्दै फिर्ता पठाइएको थियो। तर ती नेपाली चोर नाका भएर बनगाउँ बजारबाट सामान ल्याएर गोरीफन्टा नाका फर्किएपछि एसएसबीले पक्राउ गरेको थियो। एसएसबीले उनीहरूमाथि कुटपिट गरेपछि सीमामा विवाद बढेको थियो। सोही विषयलाई लिएर एसएसबीका इन्चार्ज सन्तराम बरालले परिचय पत्र भएकालाई मात्र आवजत गर्ने निर्देशन जारी गर्नुभएको थियो। आज भने नियमित चेक जाँच गरेर आवजत गर्न दिएको राजस्व तथा भन्सार सुरक्षा गुल्म हेडक्वार्टर नम्बर 53 का सशस्त्र प्रहरी नायक उपरीक्षक चन्दले बताउनुभयो। तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
खुसीको खबर खुसीको खबर खुसीको खबर। सुदूरपश्चिममै पहिलो पटक मुटु रोग विशेषज्ञबाट चेकअप। मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर किशन कुशवाहबाट मुटुको चेक जाँच बीएनबी फार्मेसी एन्ड मेडिकल हलमा।
डाक्टरद्वारा चेक जाँच गरिने दिन यही फागुन 25, 26 र 27 गते। हाम्रा सेवाहरू छाती दुखेको उपचार, छाती पोलेको उपचार, मुटु सम्बन्धी इको भिडियो एक्सरे, एक्सरे इसिजी, सस्तो सुलभ विश्वसनीय ल्याब, सस्तो सुलभ फार्मेसी, प्रत्येक दिन चिकित्सक डाक्टरबाट चेकअपको सुविधा, हरेक हप्ता विशेषज्ञ चिकित्सक डाक्टरबाट चेकअपको सुविधा। सम्पर्क बीएनबी फार्मेसी एन्ड मेडिकल हल, भेटनरी अगाडि मेन रोड धनगढी। मोबाइल नम्बर 97 49 66 52 60।
कटेजमा प्वालै प्वाल छन्। एउटा राम्रो घर बनाउने भनेको अलि भरपर्दो र बलियो इट्टा कहाँबाट ल्याउने होला त?
त्यसको लागि पनि टेन्सन लिने हो त सोल्टी। शैलेश्वरी इट्टा उद्योग कैलारी गाउँपालिकामा जानु पर्यो नि सोल्टी।
हजुर, हाम्रै कैलाली जिल्लाको पहिलो हाई ड्राफ्ट जिग ज्याग सिस्टमबाट उत्पादित र आसामको उच्च स्तरीय कोइलाद्वारा निर्मित फिक्स चिम्नी भट्टाको इट्टाहरू उपलब्ध गराइनुको साथै इट्टामा ग्यारेन्टी समेत रहेको जानकारी गराइन्छ। थप जानकारीको लागि गुणस्तरमा हाम्रो विश्वास, शैलेश्वरी इट्टा उद्योग, भितरिया 4, कैलाली गाउँपालिका। मोबाइल 98131193912, 98017273752 र 98017273761, र यहाँ डेलिभरीको सुविधा पनि रहेको सहर्ष जानकारी गराइन्छ। एकपटक सेवाको मौका अवश्य दिनुहोला।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको एक वर्ष सम्भाव्यता अध्ययनमै बितेको छ। पर्यटकीय क्षेत्र, जडीबुढी उद्यम विकास र वन वातावरणका विषयमा अध्ययन गर्दै मन्त्रालयले एक वर्ष बिताएको हो। पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण र सम्भावना बोकेको क्षेत्र भए पनि मन्त्रालयले पर्यटन प्रबन्धनका लागि वर्षभरि कुनै प्रगति गर्न सकेको छैन। वन क्षेत्रको सही सदुपयोग गर्दै समृद्धिको मार्ग तय गर्ने अवसर पनि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसँग थियो। तर यो वन मन्त्रालयले एक वर्षभरि वन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेमा मेसो पाएको समेत देखिँदैन। सहकर्मी नवराज पनेरको रिपोर्ट।
उद्योग पर्यटन र वन क्षेत्रबाटै सुदूरपश्चिम प्रदेशको समृद्धिको यात्रा सुरुवात गर्न सकिने भए पनि सरकारले एक वर्षभरि ती क्षेत्रमा कुनै अपेक्षाकृत प्रगति हासिल गर्न नसकेको हो। चालु आर्थिक वर्षमा 2,40,56,00,000 बजेट कार्यान्वयनको जिम्मेवारी बोकेको सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्षका 7 महिनासम्म चालुतर्फ 21 र विकासतर्फ 5% मात्रै विकास बजेट खर्च गरेको छ। मन्त्रालयले वर्षभरि 2,50,000 क्युफिट दाउरा र 5,70,500 किलोग्राम जडीबुटी उत्पादनलाई मुख्य उपलब्धि मानेको छ। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता यज्ञमूर्ति खनाल
59,35,00,000 चाहिँ यो उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसँग चाहिँ रहेको छ। 75,43,00,000 रुपियाँ बराबरको चाहिँ हामीले अख्तियार दिन बाँकी छौँ। यसको चाहिँ कार्यविधि बनिसकेपछि हामीले सम्बन्धित निकायलाई चाहिँ अख्तियार दिने उसमा छौँ। त्यो हिसाबले चाहिँ प्रदेश सरकार तर्फको 1,53,42,09,000 कार्यक्रम मन्त्रालयलाई बजेट स्वीकृत भएको पाइन्छ।
मन्त्रालयले एक वर्षमा 4 विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन, 2 जडीबुटी उद्यम विकास सम्भाव्यता अध्ययन र 3 विशेष उद्यम विकास सम्बन्धी अध्ययनहरू सम्पन्न भएको दावी गरेको छ। पर्यटन क्षेत्रसँग सम्बन्धित सूचना केन्द्र स्थापना सम्बन्धी सम्भाव्यता, प्रदेश स्तरीय संग्रहालय स्थापना, पर्यटकीय सर्किटहरूमा पर्यटन क्षेत्र तथा पर्यटन करिडोरहरू पहिचान सम्बन्धी 19 सम्भाव्यता अध्ययनहरू सम्पन्न भएको दावी मन्त्रालयको छ।
दुईवटा जडीबुटी उद्यम विकास सम्भाव्यता अध्ययनको काम सकेका थियौँ भने तीनवटा विशेष उद्यम विकास सम्बन्धी अध्ययनहरू सम्पन्न भएका थिए। पर्यटन क्षेत्रसँग सम्बन्धित सूचना केन्द्र स्थापना सम्बन्धी सम्भाव्यता, प्रदेश स्तरीय संग्रहालय स्थापना र पर्यटकीय सर्किटहरूमा पर्यटन क्षेत्र तथा पर्यटन करिडोरहरू पहिचान सम्बन्धी 19 सम्भाव्यता अध्ययनहरू भएका थिए।
विज्ञहरूका अनुसार पर्यटन प्रवर्धन र वन क्षेत्रको सही सदुपयोग गर्न सके मात्रै सुदूरपश्चिम प्रदेशको समृद्धि सम्भव छ। कैलाली, कञ्चनपुर, डोटी र डडेलधुराको 5% वन क्षेत्रमा मात्रै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गर्न सके वार्षिक 10 अर्ब आमदानी हुने दावी गरिएको छ। तर प्रदेश सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयनको सट्टा उल्टै उक्त कार्यक्रम बन्द गराउने चलखेल वर्षभरि नै गर्यो। सुदूरपश्चिम प्रदेशमा 11,46,000 हेक्टर वन क्षेत्रमा रहेकोमा अहिलेसम्म 7,200 हेक्टर क्षेत्रफलमा मात्रै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ, जुन कुल वन क्षेत्रको 0.63% मात्रै हुन आउँछ। प्रदेशको समृद्धि चाहने हो भने वैज्ञानिक वन व्यवस्थापनलाई प्रदेश सरकारले अवलम्बन गर्नुपर्ने तर्क छ वन विज्ञ रमेश चन्दको।
सबभन्दा पहिला दिगो वन व्यवस्थापन हो, त्यसपछि सबभन्दा बढी भनेको लघु वन पैदावार हेर्यौँ हामीले, खास गरेर जडीबुटी हेर्छौँ। पहिला त्यसमा भएको सामुदायिक वनहरूमा त्यसमा पारदर्शिता हेर्नु पर्यो। सामुदायिक वनहरूमा पनि खाली रुखहरूमा मात्रै ध्यान दिनुको सट्टा आय आर्जनका चिजहरू जस्तो कहीँ खोल्सा खाल्ची छ भनेपछि त्यहाँ गएर अरू चिज पनि लगाउन सक्छौँ नि हामी।
सुदूरपश्चिम क्षेत्र जडीबुटी उत्पादनका लागि पनि ठूलो सम्भावना बोकेको क्षेत्रमा पर्ने गरेको छ। तर प्रदेश सरकारले जडीबुटी व्यवस्थापनमा वर्षभरि नै ठोस योजना भने ल्याउन सकेको छैन। यद्यपि विभिन्न स्थानमा जडीबुटी प्रशोधन केन्द्रका लागि अध्ययन भएको दावी गरिए पनि त्यो पर्याप्त भने नभएको धेरैको बुझाइ छ। अहिले जडीबुटी संकलनको उपयुक्त तरिका नहुँदा जडीबुटीको भण्डारको रूपमा रहेको सुदूरपश्चिमका वन क्षेत्र रित्तिँदै गएका छन्। फेरि वन विज्ञ चन्द,
लघु वन पैदावारहरूलाई फर्स्ट म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ, जडीबुटीहरूको म्यानेज गर्नुपर्ने हो। त्यो म्यानेज गर्दाखेरि पनि अब जस्तो जरा जात र बोक्रा जात भयो भने त्यो चाहिँ अलिकति एक दुई वर्ष बिराएरै दिने, फल जाति छ भनेपछि त वर्ष नै दिए हुन्छ। प्रत्येक वर्ष जरा निकाल्यो भने त्यसको बिउ नै खतम भइहाल्छ नि त, अनि बोक्रा पनि प्रत्येक वर्ष पास गरिदियो भने बोक्रा त गार्डनिङ भएर सुकिहाल्छ नि।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रगति हासिल गर्न नसके पनि करोडौंका कार्यक्रमहरू भने सञ्चालन भइरहेका छन्। मातहतका निकायलाई अख्तियारी पनि दिइएको छ, तर अधिकांश बजेट सम्भाव्यता अध्ययनमा केन्द्रित भएकाले विभिन्न संघ संस्थाले पनि वन मन्त्रालयको कार्यक्रम पाएका छन्। कार्यक्रम वितरण गर्दा मन्त्रालयका कर्मचारी, मन्त्रीको स्वकीय सचिवालयका कर्मचारीले कमिसन खाने गरेको आरोप पनि लाग्दै आएको छ। यस्तै सबैभन्दा बढी आर्थिक अनियमितता हुने क्षेत्रका रूपमा रहेको वन क्षेत्र पनि सोही मन्त्रालयकै मातहतमा पर्ने भएकाले आर्थिक अनियमिततामा मन्त्रालयका कर्मचारीको पनि संलग्नता बढ्दै गएको आरोप लागेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरू, धनगढी।
अब बाँकी खबरहरू। राष्ट्रिय गौरवको मध्यवाडी लोकमार्ग अन्तर्गत सुदूरपश्चिम प्रदेशमा 10 वर्षमा सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। बैतडीमा 14 र अछाममा 56.56 किलोमिटर कालोपत्र सम्पन्न भएको छ। अब झन्डै 20 किलोमिटर मात्रै कालोपत्रे हुन बाँकी छ। मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न भए समृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्ने अपेक्षा गरिएको छ। एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लामा जान पूर्वपश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुने भएकाले लोकमार्गको निर्माण सम्पन्न भए पहाडी क्षेत्रमा पनि समृद्धिको ढोका खुल्ने आशा गरिएको छ। प्रस्तुत छ तयार पारिएको साप्ताहिक स्तम्भ हाम्रो सडक।
नमस्कार, साप्ताहिक स्तम्भ हाम्रो सडकमा स्वागत छ, म नवराज पनेरू। मध्यपहाडी लोकमार्ग अन्तर्गत सुदूरपश्चिम प्रदेशमा पर्ने सडक खण्डको कालोपत्रको काम जारी रहेको हो। 2076 वैशाख 15 भित्रमा सक्ने गरी ठेक्का पाएकाले अहिले निर्माण व्यवसायले पनि निर्माणको गतिलाई तीव्रता दिएका छन्। अछाम खण्डमा पर्ने 60 किलोमिटर सडकलाई 4 खण्डमा विभाजन गरेर काम अगाडि बढाइएकोमा अब 20 किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी छ। मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका इन्जिनियर तुलाराम शर्मा,
20 किलोमिटर मात्रै बाँकी छ, त्यो पनि तत्कालै अब जयतको लास्टसम्म फाइनल हुन्छ। कैलाश खोला भन्दा उतापट्टि एउटा खोलामा पुल पर्छ, त्यसको चाहिँ डिपिआर भइसकिसकेर त्यसलाई टेन्डर गर्ने कि भन्ने कुरा भएको छ, अरू खास रनिङ चाहिँ केही पनि छैन।
लोकमार्गको निर्माण 2065 सालदेखि सुरु भए पनि विगतमा ठेकेदारको लापरवाहीका कारण लोकमार्गको काम अस्तव्यस्त बनेको थियो। तर पछिल्लो समय आयोजनाको कामले तीव्रता लिएकाले तोकिएको अवधि भन्दा पहिले नै काम सम्पन्न हुने देखिएको आयोजना कार्यालयले जनाएको छ। चैतभित्रै कालोपत्रे सक्ने लक्ष्य राखिएको छ भने कैलाश खोलादेखि विनायक जोड्ने पुल निर्माण गर्न डिपिआर को तैयारी भैर मध्यपाली लोकमाग पश्चिम खंड का प्रमुख नारायण निवरे
बोर्डर देखि मंगल सेल पचास किलोमीटर अलग बीच में बाहर किलोमीटर साठी किलोमीटर जी हम पीच हो मध्यपाली अंदर भैर अब सब पीच भैस अब उ बोर्डर तीर पैसा मंगल सेन देखि उतने पीच थे मध्य क्षेत्र में छेन तीन तीन वर्ष अगर नहीं झूलाघाट तीर पीच भाग त्रिपुर सुंदर देखि झूलाघाट 18 किलोमीटर सुको पीच भैस बचा अब तो अभी तैयार प्रोग्राम छे
मध्यपाली लोकमाग ने सुदूरपश्चिम प्रदेश में बेलखेत विनायक मंगलसेन साफेबगर सिलगढ़ी डलधुरा पाटन सतपाँच हुँदै झुलाघाट जोड्ने छ मध्यपाली लोकमार्गले बैतडीको काम सम्पन्न गरिसकेको छ भने असम जिल्लामा पनि यही वर्ष काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ डलधुरा र डुटी जिल्लामा भने अहिलेकै राजमार्गहरूसँग मध्यपाली लोकमार्ग जोडिनेछ यद्यपि ती क्षेत्रमा पनि मध्यपाली लोकमार्गकै मापदण्डमा उक्त सड़कलाई ल्याउनका लागि पनि छलफल भइरहेको छ फेरि मध्यपाली लोकमार्ग पश्चिम खण्डका प्रमुख नारायण निउरे मध्यपाली लोकमार्गलाई पहाड़ी जिल्लाको समृद्धिको आधारका रूपमा हेर्दै आइएको छ सुदूरपश्चिम प्रदेशमा मध्यपाली लोकमार्गको निर्माण सम्पन्न भए बाजुरा असम र डोटीका केही क्षेत्रका जनतालाई पूर्वको यात्रा गर्दा अहिलेको भन्दा झण्डै 240 किलोमिटरसम्म छोटो यात्रा गर्नुपर्नेछ जसले समयको बचतसँगै थोरै खर्चमा पनि आवतजावत गर्न सकिनेछ भने पहाड़ी जिल्लामा आर्थिक गतिविधि सञ्चालनमा पनि टेवा पुग्नेछ मध्यपाली लोकमार्ग पश्चिम खण्डका इन्जिनियर तुलाराम शर्मा
अहिले अछामको मान्छे प्राय जसो अत्तरिया भएर नेपालगञ्ज काठमाडौँ जान्छ अहिले त्यसरी हिँड्ने गरिरहेछ त्यो मान्छे यदि चाहिँ यताबाट यतापट्टिको 60 किलोमिटर पिच कम्प्लिट भइसक्यो भने यताबाट सुर्खेत भएर नेपालगञ्ज जाँदाखेरि छोटो दुईटाको बिचको दुरी कोलपुर पुग्ने दुरी जुन छ नि 220 किलोमिटर चाहिँ डिफ्रेन्स हुन्छ छोटो हुन्छ बाजुरालाई पनि भयो अछामलाई पनि भयो उसै गरी डोटीसम्म चाहिँ यताबाट छोटो बढ्न सक्छ भोलि उनीहरूको चाहिँ ट्रान्सपोर्टेसन कस्टहरू घट्ने भयो फ्युल कस्टहरू घट्ने भयो धेरै कुराले कस्ट इफेक्टिभ हुन्छ र अर्को कुरा त्यहाँबाट खट्टड अनि राम्रो सनवैदकीय क्षेत्र भएको भएर यो कनेक्ट गर्दाखेरि भोलि टुरिस्टको चाहिँ धेरै बढी सम्भावना
हवस् त साप्ताहिक स्तम्भ हाम्रो सडक सकियो अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौ नमस्कार
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ फेरि पनि एकैछिन ब्रेकको पालो
हाइड्रोसिल भएका बिरामीहरूका लागि निशुल्क शल्यक्रिया सम्बन्धी सूचना नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार हाइड्रोसिल सम्बन्धी शल्यक्रिया निशुल्क भइरहेकाले हाइड्रोसिल भएका बिरामीहरूले सेती अञ्चल अस्पतालको ओपिडी नम्बर 6 सम्पर्क राख्नुहुन जानकारी गराइन्छ नोट निशुल्क शल्यक्रिया सेवा अवधि 2076 साल असार 25 गतेसम्म सेती अञ्चल अस्पताल धनगढी कैलाली
रमेश यता सुन्नु न पढाइ सँगसँगै लोक सेवाको तयारी गर्ने मन थियो कहाँ गएर क्लास लिने होला
तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने
अरे यार यसको पनि चिन्ता गरेर बस्ने हो त निजामती कर्मचारीमा खरिदार नासु
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि
प्राविधिक तर्फ अहेब अनमी अमिन ओभरसियर स्टाफ नर्स भेटनरी जेटिएका तयारी कक्षाहरू ल्याब
सिभिल ओभरसियरका तयारी कक्षाहरू त्यसै गरी एचए स्टाफ नर्स
डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस फाइनान्स म्याथका तयारी कक्षाहरू त्यसै गरी कम्प्युटर तर्फ बेसिक कोर्स अफिसियल पेज मेकर फोटोसप 6 डिप्लोमा 12 डिप्लोमा टेलिभिजी इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि
त्यसै गरी हाम्रो यहाँ इङ्ग्लिस कोरियन जापानिज ल्याङ्ग्वेज कक्षाहरू
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी धनगढी 1 बुद्ध मन्दिर कैलाली सम्पर्क 091-5-21-644 र 98-48-61-65-71
ब्रेकपछि समाचारमा स्वागत छ अब बाँकी खबर महाकाली शिक्षा आयोजना तेस्रो चरण अन्तर्गत मूल नहर निर्माणको काम सुरु भएको 12 13 किलोमिटर नहर निर्माण हुँदा निर्माणको काममा बजेट अभाव भएको छ विभिन्न 6 प्याकेजमा काम भइरहँदा पनि बजेट अभाव हो रहेको छ तर पनि अफुक 50 करोड बजेट आयोजनाका लागि माग गरिएको छ काम गर्नुपर्ने अवस्थामा पनि विभिन्न क्षेत्रमा शुक्लाभाडा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन रहेका कारण काम गर्न कठिनाई भइरहेको छ अधिग्रहण गर्नुपर्ने पर्ने जग्गाको विषयमा पनि टुङ्गो लाग्न नसक्दा कसरी काम अगाडि बढ्ने भन्ने अन्यलता छ यस सम्बन्धी एक रिपोर्ट कञ्चनपुरको भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि बेदकोट नगरपालिकाको मुसेपानीसम्म 12.7 किलोमिटर मूल नहर निर्माणको काम गत आर्थिक वर्षमा सम्पन्न भएपछि चालू आर्थिक वर्षमा विभिन्न 6 प्याकेजमा काम भइरहेका छन्। मूल नहरको क्षेत्रमा 3 प्याकेजमा र कमाण्ड क्षेत्रमा 3 प्याकेजमा काम भइरहेको छ। चालू आर्थिक वर्षका लागि कम बजेटले निर्माणको कामले गति लिन सकेको छैन। अघिल्लो आर्थिक वर्षमै ठेक्का गरिएका कामहरू जारी रहँदा पनि चालू आर्थिक वर्षका लागि पर्याप्त बजेट छैन। महाकाली सिंचाई आयोजना तेस्रो चरणका प्रमुख लोकबहादुर थापा:
साल नै हामीले काम गर्ने भनेर ठेक्का पट्टा बन्दोबस्त जो गरेका थियौँ त्यो काम अहिले सुचारू रूपमा सञ्चालनमा छ। कामहरू सम्पन्न गर्नलाई चाहिने जति बजेट व्यवस्था छैन। मुख्य काम भनेको मूल नहरको 13 किलोमिटरदेखि 28 किलोमिटरसम्ममा 3 प्याकेजमा काम भइरहेछ। कमान्ड क्षेत्र संरक्षण भनेर यो चाहिँ राउटेला खोला र यो खनिया खोलामा किनारा संरक्षण भन्ने काम भएको छ। त्यसमा त्यहाँ पनि 3 प्याकेजमा काम भएको छ। 25 किलोमिटर जति बाँध बनाउ त्यसको बाँधको माथि बाटो पनि हुने किसिमको छ। निर्माणको काम गर्ने 6 प्याकेजको लागि हामी कहाँ करिब 18 करोड बजेट छ। 18 करोड बजेटको सबै काम सकियो लगभग भनौँ न। हामीले यो वर्षभित्र अरू 50 करोड जतिको काम गर्न सक्ने गरेर हामी मोबिलाइज गरिरहेछौँ। अहिले मूल नहरको प्याकेजहरूमा ब्याचिङ प्लान्ट नै राखेर अटोमेटिक काम गर्ने भन्ने छ। यो वर्षको अन्त्यसम्ममा करिब करिब 50% हामीले काम सघाउनु पर्दा हामीलाई चाहिँ थप 50 करोड जतिको थप बजेटको व्यवस्थापन हुनुपर्ने छ। के
मूल नहर 28 किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएको छ, तर कामका क्रममा वन क्षेत्र र जग्गाको मुआवजा र क्षतिपूर्तिको विवाद समाधान हुन नसकेका कारण काममा ढिलाइ हुने देखिएको छ। नहर भएर जाने स्थानमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज राष्ट्रिय वन क्षेत्र भएकाले वन मन्त्रालयको अनुमतिमा मात्रै नहर खन्ने काम गर्न पाइने प्रावधान रहेको छ। समस्याको समाधान हुन सकेमा काममा अवरोध नहुने आयोजना प्रमुख थापा बताउनुहुन्छ।
जग्गा मुआवजाको र क्षतिपूर्ति भन्ने जुन कुरा इस्यु छ त्यसको लागि के छ भने हाम्रो एलाइनमेन्टमा पर्ने लालपुर्जा भएको जग्गाको कसको जग्गा कति कति अधिग्रहण गर्ने भनेर हामीले त्यसको सूचना निकालिसकेका छौँ। असारमै निकालेको हो, मूल्याङ्कन हुन बाँकी छ। सिडिओ साहबको अध्यक्षतामा हुन्छ त्यो मिटिङ। अब केही त्यो मिटिङ बस्नुपर्ने त्यसमा अहिले हाम्रो सिडिओ साहबको चेन्ज भएको हुनाले त्यो केही 1-2 हप्तामा बस्छ। त्यो हो चलनको जग्गा तर लाल पूजा नपाएको जग्गाको पनि क्षतिपूर्ति दिने जुन हामीले पहिला मूल नहरूमा अगाडि पनि दिएको रहेछ होइन त्यो दिनुपर्ने छ। त्यसको त्यो पनि क्याबिनेटमा पुर्याउनु पर्ने के।
त्यसै गरी जग्गा मुआवजा दिनुपर्ने ठाउँहरूमा ऐलानी प्रति जग्गा भएकाले पनि त्यसको विषयमा जिल्ला प्रशासन कार्यालयले निर्णय गर्नुपर्ने हुन्छ, त्यो पनि हुन सकेको छैन। वन मन्त्रालयले पत्रचार गरेर वन क्षेत्रमा कामका लागि मन्त्री परिषदबाट पास गराउन पहल भएको देखिँदैन। यसका साथै जिल्ला प्रशासनले पनि चासो देखाएको छैन। तर कञ्चनपुरका निमित्त प्रमुख जिल्लाधिकारी शंकर विष्टको भनाई यस्तो छ:
सम्बन्धित आयोजनाले त्यो चाहिँ जग्गा अधिग्रहण गर्ने नेपाल सरकारले निर्णय गरेको हुनु पर्यो, प्रारम्भिक अधिकृत तोकेको हुनु पर्यो। यहाँ अब डकुमेन्ट ल्याउने हो, प्रतिवेदनहरू के के छ त्यो हेरेर गर्ने होला नि त, त्यो त केही जानकारी छैन, ल्याएको छैन।
आयोजना अन्तर्गत सामुदायिक वन निकुञ्ज क्षेत्रमा पर्ने रुखको गणना कार्य सकिएको छ। त्यसै गरी संरचना र जग्गाको पनि लगत संकलन काम सकिएको छ। मालाखेती र त्रिभुवन बस्तीसम्मको जमिन सिँचाई गर्नका लागि नहर निर्माण गरिने भएकाले त्यसका लागि चालु आर्थिक वर्षमा 1.5 करोडमा डिपिआर बनाउने काम थालिएको छ। फेरि महाकाली सिँचाई आयोजना तेस्रो चरणका प्रमुख लोकबहादुर थापा:
राष्ट्रिय निकुञ्ज भएर पास हुन्छ, जग्गा जङ्गलको कामको लागि हामी वन मन्त्रालयसँग समन्वय गरिरहेछौँ। क्याबिनेट डिसिजन भएर मात्रै त्यो नहर खन्न पाइन्छ। त्यो समयमा डिसिजन भएन भने काम ढिलो हुने चान्स देखिन्छ। एउटा के भन्न त सामुदायिक वन भन्ने पनि पर्छन्, काम क्लियर हुनलाई समय लाग्यो भने ढिलो हुन्छ। तर त्यसको हामीले कति रुख काट्ने त्यसको तथ्याङ्क सबै लिइसक्यौँ, विभाग मार्फत अगाडि बढाएको छौँ। अब त्यसको पनि समयमा आयो भने 77-77सम्ममा हामीले 28 किलोमिटरको मूल नहर सम्पन्न गर्न सकिन्छ। बाँकी त्रिभुवन बस्ती र माला खेतीसम्म चाहिँ लग्ने भनेर त्यसको डिपिआरको काम पनि हामीले कन्सल्टेन्ट मार्फत गराउँछ। जुन कन्सल्टिङ काम गर्न जाने डिपिआर बनाउने यसको लागि करिब करिब 1.5 करोड रुपियाँको व्यवस्था छ। मन्त्रालयसम्ममा अब लेखेर पठाइसकेका छौँ। मन्त्रालयले अर्थ मन्त्रालयसँग सब बजेटको पहल गरिरहेको छ भन्ने छ। अब त्यो चाहिँ अलिकति समस्या हो।
आयोजनाका लागि वातावरण प्रभाव मूल्याङ्कनको काम भने 2065 सालमै गरिएको थियो। आयोजना अन्तर्गत ब्रह्मदेवदेवकी चुरे फेदी हुँदै कैलालीको मालाखेती र कञ्चनपुरको त्रिभुवन बस्तीसम्म 151 किलोमिटर मूल नहर निर्माण हुनेछ। यो नहरबाट 33,520 हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। थप केही क्षेत्र छुटेकाले सिंचित क्षेत्रमा करिब 40,000 हेक्टर पुग्ने अनुमान गरिएको छ। 2001मा गरिएको इस्टिमेट अनुसार आयोजनाका लागि 11 अर्ब लागत अनुमान गरिएको थियो। 2015मा लागत अनुमान बढेर 27 अर्ब पुगेको थियो। आयोजना सुरु गर्दा 2018मा सक्ने लक्ष्य राखिएको थियो, अहिले पनि 2022मा सक्ने लक्ष्य राखिएको छ। अहिलेकै गतिले काम भए 40-50 वर्ष लाग्न सक्ने प्राविधिकहरूले नै बताइरहेका छन्। राष्ट्रिय गौरवको आयोजना बनाउन सक्दा वर्षेनी यो आयोजना बजेट अभावले समस्या देखिँदै आएको छ। दिनेश FM 93.8 MHz का लागि सीताराम ओझा धनगढी। खेल प्रसंग तेस्रो संस्करणको रुसलान धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत शिवाजी अत्तरियाले शीर्ष स्थानमा रहेर काठमाडौँसँग क्वालिफायर्स खेल्ने भएको छ। लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोल्डेन्सलाई 7 विकेटले हराउँदै अत्तरिया अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै काठमाडौँ गोल्डेन्ससँगै क्वालिफायर्स खेल्ने भएको हो। दुवै टोलीले भोलि फाइनल प्रवेशका लागि फाप्ला क्रिकेट मैदानमा खेल्नेछन्। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले अल आउट हुँदै 75 रन मात्रै बनाउन सक्यो। काठमाडौँले दिएको 76 रनको लक्ष्य अत्तरियाले 17 ओभरमा 3 विकेट गुमाएर पुरा गर्यो। भोलि अत्तरिया र काठमाडौँ बीचको क्वालिफायर्सको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्नेछ। इलिमिनेटरमा तेस्रो भएको रूपन्देही च्यालेन्जर्स र चौथो स्थानमा रहेको महेन्द्रनगर युनाइटेड बीच प्रतिस्पर्धा हुनेछ। यस्तै डिपिएल क्रिकेटका उत्कृष्ट युथ 19 क्रिकेट टोलीलाई दक्षिण अफ्रिकाका भ्रमण गराउने घोषणा गरिएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युथ 19 खेलाडी सम्मिलित टोली डिपिएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमण गर्ने जानकारी दिएको हो। डिपिएलले स्पोर्ट्स एडसँगको सहकार्यमा 14 खेलाडी रहने डिपिएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको भ्रमण गराउने जनाएको छ। 14 सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने एकाडेमीका अध्यक्ष सुभाष साईले बताउनुभयो। र राष्ट्रिय समाचार समितिको 58 वार्षिक उत्सव धनगढीमा पनि मनाइएको छ। आज धनगढीमा औपचारिक कार्यक्रम गरी राष्ट्रले वार्षिक उत्सव मनाएको हो। नेपाल मानव अधिकार वर्ष पुस्तक 2019 आज सार्वजनिक भएको छ। अनौपचारिक सेवा केन्द्र इन्सेकले तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक आज सार्वजनिक गरिएको हो। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। टोकन प्रणाली लागू भएको दुई दिनमै जिल्ला मालपोत कार्यालय कैलालीमा टोकन समेत खरिद बिक्री सुरु। बिचौलियाले कार्यालय बन्द भएपछि टोकन बिक्री गर्ने गरेको सेवाग्राहीको गुनासो। राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अन्तर्गत सुदूरपश्चिम प्रदेशमा 20 किलोमिटर सडक मात्रै कालो पत्र गर्न बाँकी। चैत भित्री निर्माण सम्पन्न गर्ने दावी। पहाडी जिल्लामा आर्थिक गतिविधि बढ्ने अपेक्षा। 12 वर्षमा 13 किलोमिटर नहर निर्माण भएको महाकाली सिंचाई आयोजनाको निर्माणमा बजेट अभाव। 6 प्याकेजमा निर्माणको काम भइरहँदा पनि वन र जग्गाको विवाद भने टुङ्गिन सकेन। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको 1 वर्ष सम्भाव्यता अध्ययनमै बित्यो। दाउरा र जडीबुडी उत्पादन मुख्य उपलब्धि। वन क्षेत्रको सही सदुपयोग गर्न सके समृद्धि सम्भव। र 31 वर्षअघि शिलान्यास भएको सहजपुर बोकटान सडक कालोपत्रेको प्रधानमन्त्री ओलीद्वारा फेरि शिलान्यास। प्रधानमन्त्री ओलीले भोलि सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने। हवस् त, सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछ। उनीहरू ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। फलफलको अपडेटका लागि dineshkhabar.com लगइन गर्नुहोला। त्यसै गरी हामीलाई फेसबुकमा दिनेश खबर लाइक गरेर भिडियोसहित पनि हेर्न सक्नुहुन्छ। यो समाचार बुलेटिनबाट सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।
DFM Time Check. It's 7 PM.
इस टाइम चेक का साथ में प्रदेश नंबर 7 को एकमात्र आईसीयू एनआईसीयू वेंटिलेटर सहित को अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली हसनपुर धनगढ़ी कैलाली